नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 25 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगद्वारा मतदान केन्द्र र मतदान स्थलको निर्धारण, 10,500 मतदान स्थलमा 18,500 मतदान केन्द्र हुने।
निर्धारित मितिमै चुनाव गर्ने मुख्य 5 दलको प्रतिबद्धता, मोर्चा सहभागी हुने भएमा 2 चरणमा चुनाव गर्न 5 दल सकारात्मक।
बिहानदेखि अवरुद्ध मुगलिन नारायणघाट सड़क बेलुकीदेखि खुल्यो, पहिरोको ढिस्को हटाएपछि जोखिम हट्यो।
भारतको बाबरी मस्जिद भत्काएको विषयमा 13 जनामाथि मुद्दा चलाउन अदालतको आदेश, भाजपाका नेता लालकृष्ण आडवाणीमाथि पनि मुद्दा चल्ने।
र विराटनगर किङ्स डीपीएल क्रिकेटको फाइनलमा च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोना र युभेन्टसले खेल्ने।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले 18,572 मतदान केन्द्र निर्धारण गरेको छ। आज बसेको आयोगको बैठकले वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो। आयोगले 10,640 मतदान स्थलको टुङ्गो लगाउँदै 18,572 केन्द्र निर्धारण गरेको हो। एउटा मतदान स्थलमा एक भन्दा बढ़ी केन्द्र पनि हुनेछन्। 2070 सालमा भएको संविधान सभाको चुनावमा भन्दा अहिले मतदान केन्द्र 2,000 कम भएका छन्। तर मतदान स्थल भने 600 बढ़ाएर मतदातालाई पाएक पर्ने ठाउँमा नै मत दिने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। काठमाण्डुमा सबैभन्दा बढ़ी 686 मतदान केन्द्र तोकिएका छन् भने सबैभन्दा थोरै मनाङमा 28 केन्द्र कायम गरिएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत 20 गते भित्र नै मतदान केन्द्र निर्धारण गर्ने बताए पनि 2 नम्बर प्रदेशबाट सिफारिश आउन ढिलाइ भएपछि आयोगले आज मतदान केन्द्र र स्थलको टुङ्गो लगाएको हो। आयोगले अहिलेसम्म 73 जिल्लाको मतपत्र र 62 जिल्लाको मतदाता परिचय पत्र छापिएको जनाएको छ।
यसैबीच निर्वाचन आयोगले राप्रपाको अध्यक्ष समेत रहेका उप प्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाको अभिव्यक्ति र क्रियाकलापप्रति कड़ा आपत्ति जनाएको छ। विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन दिएको निर्देशनको प्रति जलाउँदै थापाले आयोगकै विरूद्ध आन्दोलन थाल्नु भएको छ। आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले आज विज्ञप्ति निकालेर सत्तारूढ राप्रपाका अध्यक्ष तथा उप प्रधानमन्त्री समेत रहेका नेताबाट व्यक्त भएका विचार र उहाँको पार्टीका तर्फबाट भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ। मन्त्री परिषदका वरिष्ठ व्यक्तिबाटै भएका गतिविधिबाट आयोग मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ। नेपालको संविधान र कानून अनुसार नै आयोगले कार्य सञ्चालन गरिरहेको भन्दै कानून अनुसार काम नगर्न दबाव दिने क्रियाकलाप भएको भन्दै आयोगले गम्भीर आपत्ति पनि जनाएको छ। अस्ति आयोगले अर्का उप प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको ट्वीट प्रति पनि आश्चर्य व्यक्त गरेको थियो।
संसदका पाँच ठूला दलले तोकिएकै मितिमा स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावबारे आशंका सतहमै आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पाँच दलको बैठकले तोकिएकै मितिमा चुनाव गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाल लोकतान्त्रिक फोरमको बैठकमा मधेसी दल सहभागी हुने भए केही ठाउँमा दोस्रो चरणमा चुनाव गराउन सकिने बारे कुरा भएको छ। प्रकाश ठकालको रिपोर्ट।
वैशाख 31 गतेका लागि तोकिएको स्थानीय तहको चुनाव के होला भन्ने आशंका बढ़िरहेका बेला पाँच ठूला दलले कुनै पनि हालतमा चुनाव नरोक्ने निर्णय गरेका हुन्। चुनावबारे सत्तारूढ़ दलभित्रैबाट फरक फरक धारणा सार्वजनिक भइरहेका बेला प्रमुख प्रतिपक्षी एमाले सहितका दलले चुनाव सार्ने कुरा निराधार भएको पुष्टि गरेका छन्। निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्याइसकेको र उम्मेद्वार चयनको रस्सा कसी चलिरहेका बेला चुनाव सार्ने हल्लाका कारण उत्पन्न दुविधा पाँच दलको निर्णयसँगै अन्त्य भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको पाँच दलको बैठकपछि एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ,
निष्कर्ष भनेको वैशाख 31 गतेको निर्वाचन एकै दिन एकै चरणमा देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न गर्ने, जनता त्यसमा सहभागी हुन एकदमै उत्साहित छन्, त्यो निष्कर्षमा पुग्दै
बालुवाटार बैठकमा संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको मधेसी मोर्चालाई चुनावमा सहभागी गराउने विषयमा पनि गम्भीर छलफल भएको छ। बैठकमा प्रधानमन्त्री दाहालले मोर्चाकै सहमतिमा पछिल्लो संशोधन प्रस्ताव दर्ता गरे पनि अप्रत्याशित रूपमा अस्वीकार गर्नुलाई चुनावमा सहभागी हुने उनीहरूको मनसाई सकारात्मक नभएको बताउनु भएको थियो। तर त्यति हुँदाहुँदै पनि पाँच दलले मोर्चालाई सहमतिमा ल्याउन अधिकतम प्रयास जारी राख्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका नेता समेत रहेका ऊर्जा मन्त्री जनार्दन शर्मा,
लचकताका साथ उहाँहरूसँग छलफल गर्ने र यो संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने र समस्यालाई समाधान गर्ने कुरामा सरकार लचिलो भएको कुरा स्वतः स्पष्ट छँदैछ। त्यसकै कारणले सहमति गरेर दोस्रो पटक संविधान संशोधन गरिएकै छ। अझै छलफल गरेर वातावरण बनाउने, निर्वाचनलाई यताउता सोच्न सकिँदैन, तर उहाँहरू आउने सन्दर्भमा ल्याउने प्रयत्न छलफल जारी रहन्छ, ल्याउने पनि हो।
संविधान संशोधनप्रति असहमति जनाउँदै आएको एमाले पनि मोर्चालाई चुनावमा सहभागी गराउन भने आफ्नो तर्फबाट अधिकतम सहयोग गर्ने वचन सरकारलाई दिएको छ। फेरि एमाले नेता सुभाष चन्द्र नेमाङ,
वैशाख 31 गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउन आवश्यक पहल कदमी लिने कार्यलाई निरन्तरता दिने भन्ने निष्कर्षमा हामी पुग्यौं।
पाँच दल मधेसी मोर्चा सहमतिमा आए केही ठाउँको चुनाव अर्को चरणमा गर्न पनि तयार भएका छन्। अहिलेसम्म आन्दोलनमै रहेका दललाई 31 गतेकै चुनावमा सहभागी हुन तयारी नपुग्ने आकलन सहित ठूला दल मोर्चाको सुविधाका लागि दोस्रो चरणमा चुनाव गर्न सकारात्मक भएका हुन्। तर त्यसका लागि मोर्चा चुनावमा सहभागी हुने सुनिश्चितता हुनुपर्ने बताउनुहुन्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
मधेसी मोर्चासँग कुरा गर्दै भनेका छौँ, मधेसी मोर्चाहरू चाहिँ चुनाव आउँछन् भने दुई चरण जान सक्ने कुरा भइरहेको छ। 31 गते चुनाव हुन्छ, मधेसी मोर्चा आउनु तयार हुन्छ भने दोस्रो चरण जान सकिन्छ।
पाँच दलले गरेको निर्णयले तोकिएकै मितिमा चुनाव हुने आशा बढ़ाएको छ।
यसैबीच नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि दलका तर्फबाट आधिकारिक उम्मेद्वार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समिति अन्तर्गतका संयन्त्रले उम्मेद्वार चयन गर्ने प्रक्रिया थालिसकेको र यो काम अन्तिम चरणमा रहेको कांग्रेस पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिनुभयो। कांग्रेसले यसअघि नै स्थानीय निकायमा संयन्त्र बनाएर वैशाख 7 गतेसम्म आफ्ना उम्मेद्वारको टुङ्गो लगाउने निर्णय गरिसकेको छ।
तनहुको भीमाद नगरपालिकामा मेयर पदका उम्मेद्वार छनौटका लागि नेकपा एमाले आकांक्षीबीच मतदान गरेको छ। मेयर पदका लागि पाँचजनाले आकांक्षा देखाएपछि मतदान गरिएको हो। मतदानमा दगीराज सुवेदीले 25, मेघबहादुर थापाले 20, काजीमान श्रेष्ठले 15, नारायण खनालले 13 र ध्रुव खनालले 13 मत पाउनु भएको छ। पाएको मतका आधारमा मेयरका आकांक्षीको नाम सिफारिश गरिने नेकपा एमाले तनहुले जनाएको छ।
चर्चित लाउडा भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटौत सहित 6 जनालाई सफाई दिएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ा र शारदा प्रसाद घिमिरेको संयुक्त इजलासले पूर्व मन्त्री चटौत, सिद्धराज जोशी, रामराजा उपाध्याय, पुष्कर प्रसाद वाग्ली, उपेन्द्र प्रसाद उपाध्याय र अस्ट्रिया तथा इटालीका दुई नागरिकलाई सफाई दिएको हो। विशेष अदालतले पनि 2064 सालमा सातैजनालाई सफाई दिइसकेको छ। वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठ र सदस्य तीर्थलाल श्रेष्ठलाई सफाई दिने बारे भने न्यायाधीशहरूको मत बाझिएको छ। 2057 सालमा वायुसेवा निगमले अस्ट्रियाको लाउडा एयरसँग विमान भाडामा लिँदा 38,97,67,000 रूपियाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले 2058 जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले 64 सालमा सबैलाई सफाई दिएपछि अख्तियार निर्णय विरूद्ध सर्वोच्च गएको थियो।
भारतको राजकीय भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुग्नु भएको छ। राजकोट विमानस्थलमा उहाँलाई गुजरातका गृहमन्त्री प्रदीप जडेजाले स्वागत गर्नुभयो। राष्ट्रपति भण्डारीले राजकोटमा सोमनाथ मन्दिरको अवलोकन गर्नुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दै सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
लोक सेवा आयोगद्वारा लिइने विभिन्न पदको लागि तयारी गराउने नेपालकै एकमात्र प्रतिष्ठित प्रतिष्ठान साइनिङ स्टारमा ढुक्कसँग तयारी गरौं।
प्रत्येक आइतबार नयाँ कक्षाको व्यवस्था छ। यहाँ अहेब, अनमी, अमिन, जेटीए, शिक्षक सेवा, अङ्ग्रेजी भाषा कक्षाहरू पनि सञ्चालन भइरहेका छन्।
सम्पर्क साइनिङ स्टार नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4743-083,
98-5-11-57-075।
आजको प्रश्न,
फेसबुकका संस्थापकको नाम के हो?
ए मार्क जुकरबर्ग, बी बिल गेट्स।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आयोगद्वारा मतदान केन्द्र र मतदान स्थलको निर्धारण, 10,500 मतदान स्थलमा 18,500 मतदान केन्द्र हुने, निर्धारित मितिमै चुनाव गर्ने मुख्य पाँच दलको प्रतिबद्धता लगायतका खबर प्रस्तुत
गर्यौं।
मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै
यस श्रृंखलामा हामीले मध्यपहाड़ी लोकमार्गको समग्र अवस्थाका साथै पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सिन्धुली र नुवाकोटका बासिन्दाको भनाई समेटेर मध्यपहाड़ी लोकमार्गको पूर्वी खण्डका विभिन्न सामग्री प्रस्तुत गरिसकेका छौं। आज हामी श्रृंखलाको मध्य भागमा आइपुगेका छौं। त्यसैले आजको श्रृंखला लोकमार्गको 690 किलोमिटर लामो पूर्वी खण्डको समग्र अवस्था, लोकमार्ग बनाउँदा परेका समस्या र समाधानका बारेमा केन्द्रित छ। साथी अर्जुन पोखरेलले पूर्वी खण्डमा लोकमार्ग निर्माणको समग्र अवस्था कस्तो छ भनेर मध्यपहाड़ी लोकमार्गको पूर्वी खण्डक आयोजनाका प्रमुख सतेन्द्र साक्यलाई सोध्नु भएको छ।
हामीले निर्माण गरिरहेको चाहिँ सेक्टर भनेको चाहिँ जम्मा 494 किलोमिटर छ र बाँकी 196 किलोमिटर चाहिँ अन्य आयोजना अथवा अन्य निकायबाट चाहिँ निर्माण कार्यहरू भइरहेको छ र हाम्रो सेक्टरमा चाहिँ हेर्ने हो भने चाहिँ हाम्रो फिडिम खण्डमा चाहिँ 112 किलोमिटर छ अनि त्यस्तै तेह्रथुम खण्डमा चाहिँ 140 किलोमिटर छ भोजपुर खण्डमा 262 किलोमिटर छ भने सिन्धुली खण्डमा हाम्रो 176 किलोमिटर छ त्यो जम्मै जोड्यो भने चाहिँ 690 किलोमिटर हुन आउँछ निर्माणको चाहिँ प्रगति हेर्ने हो भने चाहिँ अब सेक्टर वाइज हेर्न सकिन्छ त्यही स्ट्रक्चर निर्माण गर्ने सडक चौडा गर्ने अनि त्यसपछि स्ट्रक्चर काम गर्ने अब ग्राभल गर्नुभन्दा अगाडि गरिने कार्यहरू चाहिँ हामी चाहिँ अहिले गरिरहेको छौँ
यो खण्ड खण्डको जोडेर हेऱ्यो भने चाहिँ प्रगति एकदमै राम्रो
टोटल आउँछ प्रगति चाहिँ सन्तोषजनक छ हामीले 100% चाहिँ हाम्रो वित्तीय प्रगति छ अहिलेसम्मको प्रोग्रेस हेर्दाखेरि होइन भौतिक पनि त्यो लगभग चाहिँ हामीले चाहिँ जुन लक्ष्य राखेको छ त्यो अनुसार नै हाम्रो चाहिँ अगाडि बढिरहेको छ काम
यो आर्थिक वर्षमा 1,44,00,000,00,000 चाहिँ पूर्वी खण्डमा परेको बजेट
हजुर एक
त्यो चाहिँ खर्च हुने अवस्था छ कि छैन
त्यो त लगभग खर्च भइसक्यो भने पनि हुन्छ हामीले फागुन मसान्तसम्ममा चाहिँ लगभग हामीले 72% चाहिँ हामीले खर्च गरिसक्यौँ 1,44,00,000,00,000 72% खर्च गरिसकेको छौँ अहिले पनि हाम्रो चाहिँ भुक्तानी गर्नुपर्ने अवस्थाहरू छन् अब चैतपछि चाहिँ हामीसँग चाहिँ पैसा रहँदैन बजेट रहँदैन त्यसकारण हामीले यसको अगाडि नै हामीलाई चाहिँ थप बजेट दिनु पर्यो निकासा हुनु पर्यो भनेर चाहिँ हामीले चाहिँ सडक विभाग भौतिक पूर्वाधार मन्त्रालय मार्फत हामीले अर्थ मन्त्रालयमा माग गरी पठाएका छौँ आशा छ यो चाहिँ अब उहाँहरूले चाहिँ हाम्रो चाहिँ प्रगति हेरेर चाहिँ थप निकासा गर्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ
अन्य क्षेत्रमा चाहिँ पुँजीगत खर्च हुँदै नभएको 15-16% 5-7% मात्रै भएको अवस्थामा तपाईँहरूको आयोजनाले चाहिँ कसरी यति धेरै खर्च गर्नु सक्नु भएको छ
यसमा मैले अब देखेको के भन्दाखेरि यो प्रोजेक्ट भनेको चाहिँ यसमा चाहिँ राजनीतिक कुनै यसमा ऊ छैन यो प्योरली टेक्निकल हिसाबबाट जनताको आयोजना भने पनि हुन्छ यसमा हामीले न त जग्गाको लागि हामीले चाहिँ अधिग्रहण गरे बापत चाहिँ हामीले चाहिँ पैसा दिएका छौँ होइन मतलब अधिग्रहणको मुआब्जा रकम हामीले छुट्याएका छैनौँ घर टाएर बोट बिरुवाहरूको हकमा चाहिँ अब अवरोधहरू छ भने चाहिँ हामीलाई जति बाटो बनाउनु पऱ्यो 12-15 मिटर त्यसको मात्रै हामीले चाहिँ क्षतिपूर्ति राहत दिएका छौँ भने जग्गाको हकमा चाहिँ हामीले चाहिँ अधिग्रहण गरेका छैनौँ तर यो दुर्गम स्थानबाट जाने भएको हुनाले एउटा विकल्पको मार्ग पूर्व पश्चिम राजमार्ग जुन छ त्यसको चाहिँ विकल्पको रूपमा चाहिँ पहाडको मध्य पहाडलाई चिरेर जाने सडक भएको हुनाले यसमा सम्पूर्ण जनता र त्यहाँका स्थानीयवासी र स्थानीय नेताहरूको पनि यसमा चाहिँ सहयोग छ पूर्ण सहयोग छ अब हामीलाई कहीँ अप्ठ्यारो पर्यो भने त्यहाँका स्थानीयवासी स्थानीय नेताहरू आएर नै यसलाई समस्या समाधान गरेको हुनाले यो आयोजनामा चाहिँ प्रगति हुन सकेको हो म यो भन्छु
तपाईँ त फिल गइरहनुहुन्छ हामीले सुने अनुसार चाहिँ केही केही ठाउँमा मुआब्जाको विवाद केही ठाउँमा चाहिँ होइन यो बाटो होइन अर्कै बाटो लानुपर्छ भनेर अलिकति फरक परेका कुराहरू अनि त्यसै गरी केही जलविद्युत अन्य विकासका आयोजनाहरूसँग जोडिने भएको हुनाले विवाद छ भन्ने सुनिएको छ त्यो हो
अब आयोजनाको निर्माण कार्य सञ्चालन गर्दा एक पक्ष मात्र हेरिँदैन त्यसमा बहुपक्षीय कुराहरू पनि हेर्नुपर्छ त्यसमा चुनौतीहरू पनि हुन्छन् बहुपक्षीय होइन सबभर छोटोभन्दा छोटो दूरीमा जोड्ने सडक निर्माण गर्नु पऱ्यो हाइवे भनेको त्यस्तो हो होइन हामीले सबै पोइन्टलाई साना गाउँलाई नै समेटेर लान सक्ने अवस्था छैन अब हामीले निर्माण गरिसकेको हाइवेमा उहाँहरूले चाहनुभयो र भने बजेट विनियोजनमा भने लिङ्क रोड बनाएर उहाँहरूको समस्या पनि समाधान गर्न सकिन्छ
भनेको त्यति ठुला विवाद छैन साना विवाद चाहिँ स्थानीय स्तरमा समाधान भइरहेका छन्
हाम्रो हाइवेमा परेका विवादहरू त स्थानीय तवरबाटै जिल्ला विकास समितिमा अथवा भनौँ न सिडिओ अफिसमा हामीले चाहिँ सम्पर्क राखेर चाहिँ सुल्झाउने गरेका छौँ भने सानातिना साइडमा परेका विवादहरूलाई हामीले साइडमा पनि त्यसलाई चाहिँ सल्टाउँछौँ
यो हिसाबले हेर्दाखेरि चाहिँ हाम्रो जुन तोकिएको मिति छ आर्थिक वर्ष 2077-78 पुरा हुने देखिन्छ
अब हामीले चाहिँ नयाँ स्कोपहरू थपेन भने चाहिँ 77-78 यो चाहिँ सकिने सम्भावना एकदम छ
खोला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दैको भोलिको श्रृंखलामा लोकमार्गले गोर्खाका बासिन्दामा ल्याएको उत्साहलाई समेट्नेछौ सुन्न नभुल्नुहोला अब बाँकी खबर नारायणगढ़ मुगलिङ सड़क खण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्को 60% भाग झारिएपछि सड़क बेलुकीदेखि सञ्चालनमा आएको छ सड़क विस्तारका लागि पहाड़ काट्दै गरेको ठाउँमा ठूलो चट्टान सहितको पहिरो खस्न लागेपछि आज बिहान गाड़ी बन्द गरेर पहिरो खसाल्न थालिएको थियो मुगलिङ सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ढिस्को ठूलो हिस्सा खसालेपछि अहिले सड़कमा गाड़ी चल्न थालेका छन्
सिंहदरबारको पश्चिमी खण्डको पुननिर्माण अघि बढाउन विज्ञ सहितको टोलीले अवलोकन गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सिंहदरबार पुननिर्माण सचिवालयले अवलोकन गरेको हो। टोलीले सिंहदरबारको पश्चिमी खण्डमा रहेको स्टेट हल तथा बेलायती बैठकको विस्तृत अवलोकन गर्दै प्रबलीकरणको सम्भाव्यताबारे अध्ययन समेत गरेको छ। अवलोकनपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले निकै कलात्मक एवं ऐतिहासिक महत्वको सिंहदरबारलाई सकभर नभत्काई प्रबलीकरण गरेर पुननिर्माण गर्न सकी सम्पदा संरक्षणमा ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो।
रसुवामा भूकम्पका कारण 11 बस्ती उच्च जोखिममा परेको भौगर्भिक अध्ययनबाट देखिएको छ। खानी विभागबाट साबिकको 7 गाविसको 18 बस्तीमा गरिएको अध्ययनबाट 11 बस्ती आंशिक तथा पूर्ण जोखिममा रहेको पाइएको हो। भूगर्भविदको 3 टोलीले गरेको अध्ययनबाट 11 बस्तीका 187 घरदूरी जोखिममा परेको प्रतिवेदन आएको स्थानीय विकास अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-1-000-19।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज र भोलि 5 मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। सरकारको नियमित कार्यक्रम अनुसार 20 भिटामिन ए को औषधि खुवाइँदै आएको हो। 6 5 मुनिका बालबालिकालाई भिटामिन ए र 2 5 बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि सरकारले 2050 नियमित रूपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम र यसको केही वर्षपछि जुकाको औषधि पनि थप गरेर सँगसँगै खुवाउन थालेको हो।
मर्करीयुक्त उपकरणहरूको बढ्दो प्रयोगले गर्भवती जोखिममा रहेको एक अध्ययनले देखाएको छ। मूर्तिकला व्यवसाय गर्ने, सुनमा जलप लगाउने माझी समुदायका महिलाले मर्करीयुक्त उपकरणको प्रयोग बढ़ी गर्ने भएकाले उनीहरू जोखिममा रहेका अध्ययनको ठहर छ।
फेसबुक भाइबर लगायतका सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले जागिर लगाइदिने, पैसा माग्ने तथा चिट्ठा परेको भनेर सन्देश पठाएर ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीले सचेत हुन सबैलाई आग्रह गरेको छ। प्रहरीले विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको भन्दै नचिनेका मानिससँग सामाजिक सञ्जालमा साथी नबन्न पनि आग्रह गरेको छ।
राष्ट्रिय सतर्कता केन्द्रमा कर्मचारी अभाव भएको छ। प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा सरकारी कार्यालयमा हुने भ्रष्टाचारको अनुगमन गर्दै आएको केन्द्रमा अहिले 113 जना कर्मचारी कार्यरत छन्। केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले प्राविधिकको संख्या कम भएकाले प्राविधिक परीक्षणका काम गर्न अप्ठ्यारो परेको गुनासो गर्नुभयो।
सल्यानमा 11 निजी विद्यालय अनुमति बिनै सञ्चालन गरिएको पाइएको छ। जिल्ला शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा 11 विद्यालय दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको हो। यस्तै अनुमति लिएका विद्यालयले पनि अनुमति पाएको कक्षाभन्दा बढी कक्षा सञ्चालन गरेर अनियमितता गरेको जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले बताउनुभयो। अनुमति लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयलाई जरिवानासहित प्रक्रियामा आउन पत्राचार गरिएको र प्रक्रियामा नआए दर्ता खारेज गरिने उहाँले बताउनुभयो।
सर्लाहीमा यस वर्ष उखु खेती 30% बढ्ने अनुमान गरिएको छ। गएको सिजनमा किसानले उखुको राम्रो मूल्य पाएका र समयमै भुक्तानी भएकाले उखु खेतीतर्फ किसान आकर्षित भएकाले उखु उत्पादन बढ्ने अनुमान गरिएको इन्दु शंकर चिनी कारखाना हरिवनका उखु प्रबन्धक योग नारायण रजकले जानकारी दिनुभयो।
यो आर्थिक वर्षको चैत मसान्तसम्मको राजस्व संकलन 32% बढ़ेको छ। आर्थिक वर्ष 2073-74 चैत मसान्तको राजस्व संकलन गत वर्षको यही अवधिको तुलनामा 32% वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको छ। चैतसम्मको अवस्था हेर्दा राजस्व संकलनको वार्षिक लक्ष्य 2,33,60,00,00,000 पूरा हुने देखिएको विभागले जनाएको छ।
सिन्धुलीको दुदौलीका नागरिकले पार्टी होइन व्यक्ति हेरेर भोट दिने भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा परी ठगुन्ना भन्नुहुन्छ, यो चुनावमा हाम्राको होइन राम्राको पालो।
कृष्ण घिमिरेले पनि उहाँको विचारलाई सही भन्नुभएको छ।
विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचिकाले जोड्दै उज्यालो अनलाइनमा पढेर सुमनले ट्वीट गर्नुभएको छ, मेरो भोट मध्य पहाड़ी लोकमार्ग पूरा गर्न भूमिका खेल्ने नेतालाई।
निर्मल तिमिल सिन्हा लेख्नुहुन्छ, सरकार भन्छ चुनाव जुनसुकै हालतमा पनि हुन्छ, सुरक्षाको प्रत्याभूति हामी दिन्छौं। मधेसी मोर्चा भन्छ चुनाव कुनै पनि हालतमा हुन्न। नयाँ शक्ति भन्छ चुनाव चिन्ह नदिएसम्म स्थानीय निकायको चुनाव हुनु हुँदैन। कसको कुरा विश्वास गर्ने हामी आम जनताले? एउटा ठोस निर्णय देऊ सरकार।
अनि राज सुवेदीले लेख्नु भएको छ, चुनाव हुन्छ भन्दा भोट हाल्न मन लाग्छ, तर नेताको उत्साहबाट दाजुभाइ भिडेको देख्दा गाउँ जानुभन्दा काठमाडौँमै आराम गरेर बसौं झैं लाग्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सञ्जिता देवकोटा। अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काएको विषयमा 13 जनामाथि मुद्दा चलाउन आदेश दिएको छ। उत्तर प्रदेशको बाबरी मस्जिद भत्काउने आपराधिक योजना बनाएको भन्दै सर्वोच्च अदालतले सत्तारूढ़ भारतीय जनता पार्टीका नेतासहित 13 जना नेतामाथि मुद्दा चलाउन आदेश दिएको भारतीय संचार माध्यमले जनाएका छन्। बाबरी मस्जिद भत्काउने क्रममा सन् 1992 हिन्दू र मुस्लिम बीच भएको देशव्यापी हिंसामा झण्डै 2,000 जनाको ज्यान गएको थियो। मुद्दा चलाउन आदेश दिइएकामा भाजपाका नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह, विनय कटियार, बाल ठाकरे लगायत छन्। बाल ठाकरे, महन्त रामचन्द्र दास, मोरेश्वर साबे, परमहंस चन्द्र दासको निधन भइसकेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। विराटनगर किङ्स धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको फाइनलमा पुगेको छ। आज भएको पहिलो प्लेअफमा रूपन्देही च्यालेन्जर्सलाई 29 रनले हराउँदै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगर किङ्सले दिएको 129 रनको लक्ष्य पछ्याएको रूपन्देही च्यालेन्जर्सले निर्धारित 20 ओभरमा सबै विकेटको क्षतिमा 99 रन मात्र बनाउन सक्यो। विराटनगरसँग पराजित रूपन्देहीले फाइनल प्रवेशका लागि भोलि धनगढ़ी टीम चौराहासँग खेल्नेछ। धनगढ़ीले आज भएको खेलमा काठमाडौँ गोल्डेन्सलाई 6 विकेटले पराजित गरेर रूपन्देहीसँगको भेट पक्का गरेको हो। जितका लागि पाएको 124 रनको लक्ष्य धनगढ़ीले खेल सकिन 10 बल बाँकी छँदै 6 विकेट गुमाएर भेटायो। धनगढ़ीलाई जिताउन अनिल मण्डलले सर्वाधिक 44 रन बनाए।
ईपीएफ पूर्वाञ्चल पाँच थर गोल्ड कपको फाइनलमा पुगेको छ। पाँच थरको फिदिमुच्च माविमा भएको आजको खेलमा पत्थरी स्पोर्टिङ क्लबलाई 3-0 हराउँदै ईपीएफ पूर्वाञ्चलले फाइनलमा स्थान पक्का गरेको हो। अन्तिम सेमी फाइनलमा भोलि रेड हर्स इलाम र वीरता युनाइटेड क्लब झापा बीच खेल हुनेछ।
च्याम्पियन्स लीग फुटबलको क्वार्टर फाइनलमा आज राति बार्सिलोना र युभेन्टसले खेल्दैछन्। युभेन्टससँगको पहिलो लेग 3-0 गुमाएको बार्सिलोनालाई सेमी फाइनलमा पुग्न आज रातिको खेल 3 गोल भन्दा बढ़ीको अन्तरले जित्नुपर्ने दबाव छ। यस्तै राति 12:30 बजे अर्को खेलमा मोनाको र बोरुसिया डटमुन्डले खेल्नेछन्।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विरूद्ध टस जितेर सनराइजर्स हैदराबादले ब्याटिङ थालेको छ। हैदराबादले ताजा स्थितिमा 2 ओभर 3 बलको खेल सकिदा 1 विकेट गुमाएर 15 रन बनाएको छ। खेलको अपडेटका लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगद्वारा मतदान केन्द्र र मतदान स्थलको निर्धारण, 10,500 मतदान स्थलमा 18,500 मतदान केन्द्र हुने।
निर्धारित मितिमै चुनाव गर्ने मुख्य 5 दलको प्रतिबद्धता, मोर्चा सहभागी हुने भएमा 2 चरणमा चुनाव गर्न 5 दल सकारात्मक।
बिहानदेखि अवरुद्ध मुगले नारायणघाट सड़क बेलुकीदेखि खुल्यो, पहिरोको ढिस्को हटाएपछि जोखिम हट्यो।
भारतको बाबरी मस्जिद भत्काएको विषयमा 13 जनामाथि मुद्दा चलाउन अदालतको आदेश, भाजपाका नेता लालकृष्ण आडवाणीमाथि पनि मुद्दा चल्ने।
र विराटनगर किङ्स डीपीएल क्रिकेटको फाइनलमा च्याम्पियन्स लीग फुटबलमा आज राति बार्सिलोना र युभेन्टसले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।